सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस
हरेक शनिबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदैछ।
तपाईँहरूकै घर आँगनमा गरिने छलफलमा आधारित कार्यक्रम हो स्थलगत रेडियो बहस। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट मिडियम एफका साथै देशभर रहेका एफएम रिले स्टेशनबाट 98, 100 र 103 मेगाहर्जबाट एकैसाथ सुन्न सकिन्छ।
पीएसबी नेपाल .gov.np, रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com मा पनि संसारभर सुन्न सकिन्छ। स्थलगत रेडियो बहस।
उपस्थित सम्पूर्ण महानुभावहरूमा नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको विशेष प्रस्तुति स्थलगत रेडियो बहस कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ। सहकर्मी रीता तिमेल सिन्हा र म मनुका कुँवर। साथै प्रदेशका विभिन्न पालिकामा पुगेर स्थानीय विकास, निर्माण, कृषि, पर्यटन, सुशासन र समृद्धि लगायत जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी प्रसारण गर्दै आइरहेको छ। रेडियो नेपालबाट हरेक शनिबार बिहान 10 बजेको समाचारपछि अनि बुधबार राति 9 बजेको समाचारपछि यहाँहरूले रेडियो नेपालको एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्ज, त्यस्तै मिडियम वेबका विभिन्न किलोहर्जबाट www.radionepal.gov.np यो कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपालको युट्युब च्यानल रेडियो नेपाल प्रोग्राममा पनि यो कार्यक्रम यहाँहरूले आफूलाई पाएक परेको समयमा सुन्न सक्नुहुनेछ। मेलुङ गाउँपालिकामा गरिने स्थलगत बहस दुई भागमा प्रसारण गरिनेछ। पहिलो भागमा कृषि र व्यावसायिक कृषिबाट भएको आत्मनिर्भरतालाई विशेष गरी समेट्ने प्रयास गर्नेछौँ भने दोस्रो भागमा शिक्षा, स्वास्थ्य लगायत अन्य योजना र कार्यक्रमहरूको बहस हुनेछ। यो जानकारी सँगै अबलाई भने हामी कार्यक्रम अगाडि बढाउँदैछौँ।
सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको स्थलगत बहस गर्ने क्रममै आज हामी दोलखा जिल्लामा रहेको मेलुङ गाउँपालिकामा आइपुगेका छौँ र यो कार्यक्रम हामीले मेलुङ गाउँपालिकाकै कार्यपालिका हलबाट सञ्चालन गरिरहेका छौँ। बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको दक्षिणी भेगमा पर्ने जिल्लाकै ठुलो फाँट भएको मनोरम गाउँपालिका मेलुङ गाउँपालिका हो। यो गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले पनि एक महत्त्वपूर्ण स्थान मानिन्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस गाउँपालिकामा प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जात जाति धार्मिक एकताको धरोहरका रूपमा समेत परिचित छ र मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो भन्ने भनाइ पनि रहेको छ।
अहिले तपाईँ रेडियो नेपालको स्थलगत बहसमा हुनुहुन्छ र आजको यो बहसको लागि हामी दोलखा जिल्लाको यो विशेष गरेर मनोरम फाँटै फाँटको पालिकामा आइपुगेका छौँ, मेलुङ गाउँपालिका। मेलुङ गाउँपालिका भन्ने बित्तिकै यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको सङ्गम स्थलका रूपमा केही चर्चित कुराहरू भन्नुपर्छ। सैलुङ डाँडा करिब 5 घन्टाको पदमार्ग पार गरेपछि पुग्न सकिन्छ। साविकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुका ठोकर र पौटी गाविसहरू मिलाएर बनाइएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोशी गाउँपालिका, पश्चिममा सैलुङ गाउँपालिका र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गाउँपालिका तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछ। यस गाउँपालिकालाई 7 ओडाहरूमा विभाजन गरिएको छ। प्राविधिक शिक्षाका लागि कृषि पकेट क्षेत्रका सम्भावनादेखि नेपालकै पहिलो पटक पाहा पालनका अभियान पनि पालिकामा अघि सारिएका थिए। तर के नागरिक मैत्री नीति तथा कार्यक्रम मार्फत वार्षिक बजेट खर्च भइरहेको छ? के भन्छन् त मेलुङ गाउँपालिका वासीहरू? के कस्ता गतिविधि र सुधार मार्फत मेलुङ समृद्ध हुँदैछ? आजको बहसमा हामी केन्द्रित गर्दैछौँ। आजको यो बहसमा सहभागी हुनुहुने सबै सहभागी महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्दै सक्रिय सहभागिताको अपेक्षासहित कार्यक्रमको सुरुवात गर्दैछौँ। आजको बहसमा हामीसँग हुनुहुन्छ मेलुङ गाउँपालिकाका अध्यक्ष हीरा कुमार तामाङज्यू। हजुर, त्यसै गरी हुनुहुन्छ उपाध्यक्ष गायत्री आचार्यज्यू। त्यसै गरेर वडा नम्बर 6 का अध्यक्ष कुसुम लामा हुनुहुन्छ। त्यसै गरेर मेलुङ गाउँपालिका वडा नम्बर 2 का अध्यक्ष रामकृष्ण भण्डारी हुनुहुन्छ हामीसँग। त्यसै गरेर वडा नम्बर 5 का अध्यक्ष ललित बहादुर थापा मगर हुनुहुन्छ। यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दै अबको लागि भने कार्यक्रमको बहस यो सुरुवात गरौं। सुरुवातमा दोलखा जिल्लाको एक ग्रामीण पहाडी गाउँपालिका हो मेलुङ गाउँपालिका। समग्रमा दोलखा जिल्लाभित्रका नगरपालिका र गाउँपालिकामा यो पालिकाको महत्व के छ, यो पालिकाको पहिचान छुट्टै कसरी हुन सक्छ, के छ यसलाई चिनाउने आधारहरू? पालिका अध्यक्ष हीरा कुमार तामाङ ज्यूबाट यो पालिकाको पहिचानको महत्व के छ यसबाट आजको यो बहसको सुरुवात गर्दैछु।
रेड नेपालको टिम दुवैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रमले मेलुङ गाउँपालिका भित्र भइरहेको विकास निर्माणका कामहरू, विशेष त मेलुङ गाउँपालिकाले सम्पादन गरेका कामहरूको प्रचार प्रसार हुँदै पालिकालाई नेपालमा मात्र नभई विश्वव्यापी रूपमा चिनाउन एउटा सफल हुनेछ भन्ने आशा मैले हामीले लिएको छौँ। मेलुङ अघि पृष्ठभूमि पनि यहाँले भनिसक्नुभयो, मे भनेको आगो तामाङ भाषामा र लुङ भनेको ज्वाला। साविक मेलुङ गाविस, त्यसपछि डाँडाखर्क, भेटपु, ग्याङ्सुकोठाउकर र पौटी, पाँचवटा गाविस मिलेर बनेको मेलुङ गाउँपालिका। यसको छुट्टै विशेषता, छुट्टै पहिचान छ। एउटा यो किम्बदन्तीको आधारमा अघि पृष्ठभूमि नै आयो, हामीले त्यही भन्यो एउटा तामाङ भाषाबाट। अर्को कुरा भनेको यो सैलुङ पनि यहाँ मेलुङ गाउँपालिकाको सिमाना हो, दोलखा र रामिछापको सिमाना, र तिनवटा गाउँपालिकाहरू अहिले विशेष त मेलुङ गाउँपालिका, सैलुङ गाउँपालिका र दोरम्ब गाउँपालिकाको बिचमा रहेको सैलुङ, 3100 मिटर हाइटमा रहेको सैलुङ, र यो नेपालमा मात्र नभई विश्वव्यापी रूपमा परिचित सैलुङ जसलाई मेलुङको पनि सिमाना भएको हुनाले मेलुङको मान्छेहरूले यसलाई ऐतिहासिक रूपमा लिने र त्यहाँ धार्मिक रूपमा पूजापाठ पनि गर्ने सैलुङ, र अहिले नेपालीहरू मात्र नभई बाहिर विदेशी पर्यटकहरूको पनि आकर्षकको केन्द्रबिन्दु भएको सैलुङ, सैलुङ र मेलुङ यो दुईवटा शब्दहरूले पनि स भनेको भूमि हो, लुङ भनेको त्यो पनि ज्वाला हो, त्यो माला जस्तो हो, माला पनि मालालाई पनि हामी लुङ भन्छौँ, त्यसैले भूमिहरूको माला भनेर सय थुमको छन् त्यहाँ, त्यो सन्दर्भमा त्यसैको आधारले बनेको यो गाउँपालिका। यहाँ मिश्रित बसोबास गर्छन्, मिश्रित जात जातिहरू छन्, सांस्कृतिक रूपमा बहुसांस्कृतिक छ, यहाँ बहुभाषिक छ, बहुधार्मिक छ, र यहाँ परापूर्व कालदेखि बसोबास गर्दै आएका जात जातिहरू छन्, समुदायहरू छन्, वर्गहरू छन्, र यहाँको आफ्नै खालको पेसाहरू छ, कृषि प्रणाली, यहाँ यसको मुख्य आधार चाहिँ कृषि नै हो। यसको दक्षिणमा पूर्वमा तामाकोशी, पश्चिममा सैलुङ, दक्षिणमा मिल्दी खोला र उत्तरमा हामीसँग अदिरी खोला छन्। विशेष त यहाँको गाईखुर महादेव भयो होइन, त्यसपछि विभिन्न गुम्बाहरू लगायतका भ्याकुरे महादेव भयो, यी सबै कारणले परिचित छौँ। र 2074 सालमा स्थानीय तह निर्माण भइसकेपछि यहाँ विकासको चरणहरू सुरु भएको छ, अहिले हामी प्रारम्भिक चरणमा छौँ, र हामीले संस्थागत रूपमा अहिले यो पालिकालाई विकास गर्दै जनताको माग अनुसार अगाडि बढ्ने प्रयत्न गरेका छौँ, र यसको थप अरू थप कुराहरू हामी फेरि अहिले छलफलकै क्रममा अगाडि बढाउनेछौँ।
अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद छ। अब अध्यक्षज्यूले समग्र यो मेलुङ गाउँपालिकाको परिस्थितिका बारेमा जानकारी गराउनु भयो र भन्नुभयो कृषि नै मुख्य आधार हो भनेर। अब यहाँ हामीले बहसमा सहभागी हुनुहुन्छ, यहाँहरूमध्ये पनि थुप्रै कृषिमा लागेको छु भनेर भन्नुभएको थियो। कृषिमा यहाँहरूले पालिकाबाट चाहिँ के कस्ता सर सुविधाहरू पाउनु भएको छ, उहाँहरूको सहयोग कस्तो पाउनु भएको छ, सहभागी मध्येबाट नै केही कुराहरू सुन्न पाइयो भने, अनि अध्यक्षज्यू उपाध्यक्षज्यूबाट यहाँहरूको समस्याहरू केही छन् कि समाधानको पाटोहरू पनि निस्किन्छन्, त्यसको लागि चाहिँ सहभागीहरूबाट नै केही लिन चाहेँ मैले।
नमस्कार, मेरो नाम सम्झन खड्का हो, म गाईखुरा महिला सहकारीको सदस्य प्लस सेतीदेवी महिला समूहको चाहिँ सचिव हो। अहिले मैले जम्मा 19 महिना भयो, 19 महिना अगाडिदेखि मैले अखबारी खोर्सानी सुरुवात गरेको। पोहोरको हिसाबमा मैले समूहको कुरा नगरी म व्यक्ति आफूले गर्दाखेरि चाहिँ मैले जम्मा 2600 बोटमा 6 लाखको खोर्सानीको फल बेचेँ, त्यसपछि मैले 2 लाखको बिउ सिड निकालेर बेचेँ, अनि पोहोरको उसमा चाहिँ मैले 1,20,000 अकबारी खोर्सानीको बिरुवा बेचेको थिएँ। अनि अब हाम्रो अहिले सेतीदेवी महिला समूहमा जम्मा 41 जना समूहका सदस्यमा 200 रोपनी जग्गामा चाहिँ अकबारी खोर्सानी लगाएको छ। पोहोर मैले अकबारी खोर्सानी धेरै मेरो आफ्नो व्यक्तिको नभइकन मैले मेरो समूहको नभइकन मैले 4 नम्बरको अन्तको पनि मैले खोर्सानी उठाएर बेचेको। खोर्सानीको माग एकदम राम्रो आएको, यसपालि पनि धेरै छ खोर्सानीको माग, अब कतिको फल छ भने।
दिदी बहिनीहरूको समूह रहेछ होइन, समूह मार्फत यहाँहरूले अकबरी खोर्सानीको व्यावसायिक रूपमा उत्पादन गरिरहनु भएको छ, कसरी सुरुवात गर्नुभयो, त्यो समूह कसरी बन्यो?
सुरुमा चाहिँ हामी गाईखुरा महिला सहकारी पहिला सुरुमा स्थापना गऱ्यौँ, त्यसपछि हेफर प्रोजेक्टको सरोर आएर उहाँहरूले सल्लाह दिएर अब के गर्नुपर्छ हामी महिला दिदीबहिनी भने उहाँहरूले सल्लाह दिएको कारणले अर्कबारे खोर्सानी लगाउँछ हाम्रो समूहमा। त्यसको लागि म आफै अगुवा भएर म कृषि प्राविधिक पनि हो अनि मैले यो अर्कबारे खोर्सानी म जसरी नै फलाउन सक्छु भन्ने हिसाबले म अघि बढेको हो।
पालिकाबाट तपाईँहरूले यसरी अर्कबारी खोर्सानी व्यावसायिक रूपमा उत्पादन गरिरहँदा यो चाहिँ मेलुङको खोर्सानीको बिरुवा है भनेर चिन्ने पनि भइसकेको छ, पालिकाबाट चाहिँ के कस्तो सहयोग पाउनु भयो नि?
पालिकाबाट मैले प्राविधिक सहयोग धेरै पाएको छु अनि विषादी पनि मैले पालिकाबाट लिएर गइरहेको छु। अनि सबै भन्दाखेरि पालिकाबाट मैले पाएको सहयोग भनेको प्रचार प्रसार भएको कारणले गर्दाखेरि मैले जुनसुकै ठाउँमा पनि मैले उत्पादन गरेको अर्कबारे खोर्सानीको बिरुवा मसँग अरू एभोकाडो बडार घाँसहरू कफीहरू टन्नैको बिरुवा छ, यो सबै प्रचार प्रसारको कारणले मैले बिकिरहेको छु।
भनेपछि अब चाहिँ पालिकाले के गर्दै हुन्थ्यो, यहाँको अब अपेक्षा पनि होला, आफैले नि गरिरहनु भएको होला, पालिकाले पनि केही सहयोग गरेको छ कि छैन? तपाईँले जस्तो अझै बिक्री गर्नको लागि प्रचार भएन भन्नुभयो नि, के गर्दै हुन्थ्यो होला?
पालिकाले सबै प्रचार प्रसार गरेको कारणले गर्दाखेरि अहिले मसँग जति भए पनि लोकल चिजहरू जति पनि बिक्री भइरहेको छ, अहिले जङ्गलमा फल्ने अमलादेखि लिएर खोर्सानी केरा उत्पादन भएको सबै कुरा बिक्री भइरहेको छ।
बिक्री चाहिँ कहाँ गएर गर्नुहुन्छ नि?
सबैभन्दा धेरै जस्तो काठमाडौँमा गइरहेको छ।
यहीँ बाटो जान्छ?
सबै यहीँबाट जान्छ, गाडीमा यहाँबाट मैले पठाइदिने, उहाँ काठमाडौँमा सबै उतै जान्छ।
अब यति धेरै अब सबैजना माझ यसरी कार्यक्रम सञ्चालन गरिरहँदा पालिकालाई केही धन्यवाद दिन अथवा के गरिदियोस् भन्ने केही भन्नु छ?
पालिकाले अब यो अर्कबारे खोर्सानीको लागि चाहिँ ब्यान्डिङ गरेर कुनै ठाउँमा पठाउन पाए, कुनै देश विदेशमा अब यी पालिकाबाट एउटा लोगो बनाएर पठाउन पाएको भएदेखि एकदम राम्रो हुन्थ्यो। खोर्सानी नभइकन अब यसलाई अचार बनाएर कसरी पठाउने भनेर अरू अरू ठाउँमा धेरै ठाउँमा भएको छ। हाम्रो मेलुङ गाउँपालिकाबाट पनि कुनै यो खोर्सानीको अरू केहीको अचार बनाएर हामीले बाहिर पठाउन सक्यो भनेदेखि अलिक के हुन्थ्यो कि यहाँको महिला दिदीबहिनीले के गर्न सक्नुहुन्थ्यो कि भन्ने छ।
उहाँले अर्कबारे खोर्सानी लगाइरहनु भएको छ, यसलाई अब ब्रान्डिङ गर्न पायो भने अझै राम्रो भनेर भन्नु भयो। यसको लागि मैले फेरि पनि हाम्रो गाउँपालिका अध्यक्षज्यूले केही भन्न खोजिरहनु भएको छ, यसमा स्पष्ट पारिदिनुहोस्।
पालिका र विशेष त हेपर इन्टरनेसनल अन्तर्गत हेपाल नेपाल भन्ने उहाँहरूको एउटा संस्था छ, त्यससँग हामीले साझेदारीमा यो कार्यक्रम सञ्चालनमा छ अहिले। विशेष त मेलुङ साना किसान तथा पशुपालन भन्ने एउटा युवा लक्षित र महिला लक्षित कार्यक्रम हो यो, र यसमा चाहिँ पालिकाको 70% र 30% त हेपरको भनेर गरेका छौँ, तर कहिलेकाहीँ हेपरको 40-40 पनि पुग्छ यसमा। अहिले हामीले हेपर मार्फत सञ्चालन गरेको सबै कृषिको अनुदानहरू पालिकाकै अनुदान हुन्। प्राविधिक पाटो अथवा त्यसको विशेष त मेन पावरको पाटो प्रशासनिक खर्च धेरै हेपर अन्तर्गत हुने र सिधै कृषकमा जाने अथवा उपभोक्तामा जाने चाहिँ पालिकाको अनुदान हो। हामीले दुई नम्बरमा नै अर्को डेरी पनि सञ्चालनमा ल्याएको छ, त्यहाँ शोभाजी हुनुहुन्छ, डेरी सञ्चालनमा ल्याएर अहिले हामीले 34 त्यहाँ गाईहरू वितरण गरिसक्यो त्यसै अन्तर्गत, र दुई नम्बरमा हामीले खुर्सानीको जाने नर्सरी सञ्चालन भएको छ र पालिका साथै एउटामा यो कार्यक्रमहरू सञ्चालन छ। र अर्को ब्रान्डिङ गर्ने कुरा र लोगो बनाउने कुरामा चाहिँ हामीले यसपालि कार्यक्रममा यसको राख्ने कुरा छ र यसलाई पालिकाकै लोगो अन्तर्गत लानुपर्छ भन्ने कुरा छ। बजारको त्यति धेरै समस्या, पहिले हामी अहिले बजार पाइँदैन भनेर जति हल्ला गरे पनि बजारको त्यति धेरै समस्या छैन, किनकि यहाँका आलु सुन्तला खोर्सानी अरू गइरहेछ, तर हामीले यसलाई अलिकति विशेष त स्वास्थ्यको मापदण्डले अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनको मापदण्ड पुर्याउने गरी त्यसको परीक्षणहरू गर्ने, क्वारेन्टाइनहरू राख्ने, अझ राम्रोसँग गर्न सक्यो भने ऊ हो। हामी सुरुवाती चरणमा भएको हुनाले यो सुरुवाती चरण हो, यसलाई अझ राम्रो बनाएर जान्छौँ हामी।
हामी स्थलगत बहसकै क्रममा मेलुङ गाउँपालिकामा आइपुग्दाखेरि सहभागीमध्ये लगभग 80% त महिला जस्तै लाग्यो मलाई। महिलाहरू यसरी सक्रिय भएर लाग्नु भएकोमा उपाध्यक्षज्यूको पनि केही न केही त अवश्य पनि भूमिका छ होला। उपाध्यक्षज्यूसँगै सोध्न चाहेँ मैले, महिलाहरूलाई यसरी सक्रिय बनाउनमा यहाँको भूमिका अनि महिलाहरू यसरी कसरी चाहिँ अग्रसर भइराख्नु भएको छ, उहाँहरू के केमा लाग्नु भएको छ, यसका बारेमा केही जानकारी गराइदिनुहोस् न।
धन्यवाद। सबैभन्दा पहिला त म रेडियो नेपाल धेरै धेरै धन्यवाद दिन चाहन्छु, सँगसँगै रेडियो नेपालबाट स्थलगत बहसको लागि दोलखा जिल्ला छनौट गरेर दोलखा जिल्लाको पनि मेलुङ गाउँपालिकालाई छनौट गरेर कार्यक्रम प्रस्तुताको रूपमा मनुका कुँवर र रिता तिमल सिन्हाजी हाम्रो पालिकाको यो हलसम्म उपस्थित हुनुभएको छ, तपाईँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यो अब प्रश्नको कुरा, पक्कै पनि पछिल्लो समयमा के छ भने हाम्रो देशमा भनौँ, दोलखा जिल्लामा भनौँ, मेलुङ गाउँपालिकामा भनौँ, पुरुष हरूको संख्या अलिकति तुलनात्मक रूपमा बसोबासको हिसाबले, गाउँपालिकाभित्र बसोबासको हिसाबले अलि कम रहेको छ महिलाहरूभन्दा। पुरुषहरू विदेशी कामको सिलसिलामा अथवा भनौँ अध्ययनको सिलसिलामा जबको सिलसिलामा देशभन्दा बाहिर धेरैजना रहनु भएको, देशको पनि खास गरी काठमाडौँ उपत्यकामा कामको सन्दर्भमा रहनु भएको र जिल्लामा अलिकति कम रहनु भएको अवस्था हुन्छ र गाउँपालिकाभित्र ओडाभित्र रहने अधिकांश महिलाहरू भएको अवस्था छ पछिल्लो समय एउटा कुरा र सक्रियताको कुरा गर्दा जसको गाउँमा बसोबास छ अभियसली उहाँहरू सक्रिय हुनुपर्ने भइ नै हाल्छ र हाम्रो गाउँपालिका कृषि र पशुपालनमा यहाँको जीविकोपार्जन भनेको नै कृषि र पशुपालन रहेको छ। त्यसो हुँदा कृषि र पशुपालनमा मेलुङ गाउँपालिकाका महिलाहरू पुरुषभन्दा अलि बढी सक्रिय रहनुभएको छ र हामीले के गरेका छौँ भने विगत लामो समयलाई अध्ययन गरेर यदि हामी पछाडि फर्केर हेर्ने हो भने धेरै तालिम गोष्ठीहरू हुने गर्ने गाउँमा ओडामा तत्कालीन गाविसहरूमा विभिन्न किसिमका तालिम गोष्ठीहरू हुने गर्ने तर व्यावसायिक रूपमा अथवा भनौँ उद्यमीको रूपमा चाहिँ त्यति धेरै महिलाहरू या पुरुषहरू जो कोही पनि त्यति धेरै उपस्थित नहुने भनेको मतलब चाहिँ तालिम लिने गोष्ठी लिने सर्टिफिकेट लिने तर उहाँहरू चाहिँ फेरि तालिममा मात्रै सीमित हुनुपर्ने भइरहेको अवस्था चाहिँ विगतलाई हामीले हेऱ्यौँ र हाम्रो कार्यकाल भएपछि हामीले के गर्यौँ भने जसलाई जे काम गर्न रुचि छ उहाँहरूलाई त्यो विषयको तालिम दिने तर उहाँहरू व्यवसायमा लाग्नुपर्ने महिलाहरू उद्यमी नै हुनुपर्ने तालिमका लागि मात्रै तालिम गरेर चाहिँ अब गाउँपालिका समृद्ध बन्दैन, महिलाहरूको पनि आर्थिक रूपान्तरण हुँदैन, जीविकोपार्जनमा सुधार पनि हुन सक्दैन भन्ने हिसाबले हामीले तालिम सँगसँगै चाहिँ यो पशुपालन र कृषिका तालिमहरू सँगसँगै महिलाहरूलाई आय आर्जनमा जोड्नुपर्छ भनेर विभिन्न ओडाहरूमा विभिन्न क्षेत्रमा कुनै ओडामा चाहिँ आलुको खेती गर्नुभएको छ, कुनै ओडाका केही कृषकहरूले चाहिँ माछाको व्यवसाय गर्नुभएको छ त्यहाँ पनि महिलाहरूका समूहहरू हुनुहुन्छ, कुनै ठाउँमा तरकारीको व्यवसाय गर्नुभएको हुन्छ, कुनैमा डेरीको व्यवसाय गर्नुभएको हुन्छ भने जसको लागि गाई पालेर चाहिँ दुध उत्पादन गर्नुभएको छ धेरै महिलाहरूले, काहीँ केराको व्यावसायिक रूपले चाहिँ केरा खेती गर्नुभएको छ र यही ओडाको ओडा नम्बर एक पौटी भन्ने ठाउँमा चाहिँ सुन्तलाको व्यवसाय छ जहाँ चाहिँ वार्षिक रूपमा चाहिँ 13-14 करोडभन्दा बढीको सुन्तला चाहिँ उहाँहरूले काठमाडौँमा निर्यात गर्नुहुन्छ, चरिकोट र तामाकोसी जस्ता बजारहरूमा चाहिँ पठाउनुहुन्छ। यसरी चाहिँ महिलाहरूको आय आर्जनमा चाहिँ केही हदसम्म सुधार हुँदैछ। आजको अवस्थामा पनि मेलुङ गाउँपालिकालाई फर्केर हेऱ्यो भने अझै पनि महिलाहरू आर्थिक रूपले जति चाहिँ ढुक्क भएर आर्थिक रूपले चाहिँ आत्मविश्वासका साथ चाहिँ अब मसँगै जति पनि पैसा छ है म कसैको भर पर्नु पर्दैन भनेर आज पनि सन्तोषजनक हिसाबले उपस्थित भइसक्नु भएको अवस्था चाहिँ छैन। यद्यपि सुधार भने चाहिँ मेलुङ गाउँपालिकामा हाम्रो कार्यकाल पछाडि हुँदै गएको अवस्था छ, महिलाहरूको व्यावसायिक रूपले महिलाहरू उद्यमी रूपले अगाडि बढ्ने हिसाबले चाहिँ अलिकति क्रियाशीलै हुँदै हुनुहुन्छ भन्ने मलाई लागेको छ। त्यो मेरो केही सहजीकरण भयो होला, मेरो काहीँ न काहीँ उपस्थिति भयो होला, पालिकाको कुनै न कुनै हिसाबले तालिमको हिसाबले बिउ पुँजीको हिसाबले अनि त्यसपछि उहाँहरूलाई चाहिँ प्रेरणाको हिसाबले कुनै न कुनै हिसाबले हाम्रो सहभागिता भयो होला, तर अमूल्य क्रियाशीलता चाहिँ उहाँहरूकै रहेको छ, अर्थपूर्ण सहभागिता चाहिँ उहाँहरूकै रहेको छ जसको कारणले आज महिलाहरू चाहिँ तुलनात्मक रूपले अलिकति अग्रसर हुनुभएको हामीले पनि महसुस गरेका छौँ, तर यति मात्रै ढुक्क हुने अवस्था चाहिँ छैन।
उहाँले घचघच्याउनु भएर उहाँले लहै आउनुपर्छ लहै गर्नुपर्छ भनेर परिवर्तन भएको जीवन परिवर्तन भएको पहिला कस्तो थिएँ अहिले पालिकाले गर्दा यस्तो भयो भन्ने कोही हुनुहुन्छ?
मेरो नाम शोभा बस्ने, मेलुङ गाउँपालिका वार्ड नम्बर 2, श्री गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थाको अध्यक्ष। हाम्रो यहाँ पालिका ओडा कै मातहत सल्लाहले नै हाम्रो त्यहाँ डेरी सञ्चालन भएको हो। हामी महिलाहरूले चाहिँ जति नै घरमा काम गरे पनि अब जीविकोपार्जन त अब पुरुषहरूले कमाएर लिएर गरेका छौँ, तर आफूले चाहिँ आफ्नो कमाइ आफ्नो भनेको आफ्नै हुन्छ भने जस्तै गरी पालिकाको सोच ओडाको सोच र सबैजनाको सोचले गर्दाखेरि चाहिँ कृषि खेती अगाडि बढाउँ भनेर हाम्रो उपाध्यक्षज्यूले भनिसक्नुभयो। जुन जुन ओडामा जुन जुन तरिकाको बाली कृषि हुन्छ त्यही हामीले सुरुवात गरेका छौँ भन्नुभयो, गरेको पनि छौँ। त्यही भेगको हिसाबले गर्दाखेरि हाम्रो मेलुङ वार्ड नम्बर 2 श्री गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थामा चाहिँ एउटा डेरी स्थापना गर्ने सहकारीको चाहिँ स्थापना गर्ने सुरु भएर हामीले त्यहाँ सहकारी स्थापना गऱ्यौँ 2080 माघ 5 गते। अनि त्यही सहकारी गरेपछि अब त्यहाँ अब उनीहरूलाई जीविकोपार्जन गर्नलाई के गर्ने त भन्नेले एउटा अब त्यहाँ चाहिँ दुग्ध व्यवसाय गरौँ भनेर चाहिँ हामीले त्यहाँ डेरी स्थापना गर्नुभयो। पालिका ओडा सबै मिलेर अब हेफर प्रोजेक्ट पनि त्यतिखेर हुनुहुन्थ्यो अनि हामीले सुरुमा त 25 लिटर दुधबाट सुरु गऱ्यौँ। 2081 भदौ 1 गतेबाट डेरी सञ्चालन गरेको त्यो हुँदाखेरि पालिकाबाट 50% चाहिँ अनुदान त्यसको साथसाथै सहयोग साथ एउटा हुँदै 34 गाई चाहिँ हामीले चाहिँ चितवन पुगेर ल्याएर चाहिँ दिनको प्रति लिटर 500 लिटर दुध उत्पादन गरेर हामीले चरीको डिडिसीमा चाहिँ दुध बेचिराखेका छौँ बेचेका छौँ र त्यहाँ अलि अब व्यापार व्यवसायले अलि बजेट चाहिँ त्यस्तै नभएको कारणले गर्दाखेरि अलि समयमै कृषकले अलि भुक्तानी नभएकोले चाहिँ अलि चिन्तित हुनुहुन्थ्यो र अहिले फेरि हामीले चाहिँ गौरी शङ्करतिर चाहिँ मासिक नै रूपमा चाहिँ अब कृषकहरूलाई नि गाह्रो परो दाना खुवाउनलाई गाईको पाल्नलाई भनेर चाहिँ अनि महिनै पछि भुक्तानी हुने ठाउँमा चाहिँ गौरी शङ्कर डेरीमा चाहिँ हामीले अहिले दुध दिन लगाइरहेका छौँ र अब त्यहाँ पनि बिहान बेलुका त हामीले घाँस काट्छौँ गर्नु त योभन्दा पहिला हामी कृषि नै गरिरहेथ्यौँ वस्तुहरू नि पालिरहेथ्यौँ तर 1-2 रुपियाँ पैसा हातमा पर्ने ओर्नी हुँदैन थियो भने अहिले चाहिँ अब त्यहाँका दिदीबहिनीहरूले चाहिँ घाँस काटे पनि महिना मरेपछि भए पनि आफूले चाहिँ यति कमाइ यति आयो मेरो भन्न सक्नुभएको छ नत्र पुरुषसँगै केही निर्भरमा चाहिँ यो दिनुहोस् न हामीलाई यति पैसा यता जानु पर्यो चुरा लाउनु पर्यो धागा लाउनु पर्यो कपडा किन्न पर्यो भनेर भन्न पर्थ्यो भने नि अहिले त त्यहाँ अब हाम्रो समूह समूह पनि छ बचत पनि गरिराखेका छौँ सहकारीमा पनि अब अहिले हाम्रो यहाँ सम्झनाले भन्नुभयो पहिला सुरुमा त्यही सहकारीबाटै समूह बन्यो उहाँ पनि अहिले संसारै प्रचार प्रसार हुनुभयो त्यही समूह सहकारीबाटै त मैला गर्नुपर्छ भन्ने त जानेको हो नि नत्र त हामीलाई त थाहा हुने थिएन अनि अहिले अब त्यहाँको हामीलाई चाहिँ जीविकोपार्जन गर्न त्यहाँको महिलाहरूलाई चाहिँ सहज र सजिलै तरिका भइराखेको छ अब खोर्सानी बेच्ने खोर्सानी गर्नुभएको छ केरा खेती गर्नुभएको छ केरा गर्नु बिक्री हुन्छ बेसार पनि त्यहाँ उत्पादन हुँदैछ बेसार बिक्री हुन्छ अब त्यहाँ हाम्रो अब दुध बेचेर पनि हुन्छ
आर्थिक रूपमा महिलाहरू सक्षम भएपछि घर परिवारमा इज्जत चाहिँ कतिको हुने रहेछ त्यो पनि अनुभव छ होला नि त्यसको बारेमा पनि केही भनिदिनुहोस् न
धेरै हुन्छ इज्जत हुन्छ नत्र त म पाउँछ नि यति सक्षम छु उसै छ भन्ने कुरा चाहिँ मान हुन्छ त्योभन्दा पहिला अब घाँस काट्यो भ्याका फालो छैन योभन्दा पहिला पनि अब घाँस दाउरा खेतीपाती त गरेको थियो पैसा छैन घाँस त हामीले काटिरहेथ्यौँ मही खान्थ्यौँ अब भएको ओलाहरू पलाहरू बाँड्थ्यौँ अहिले त छ डेरीमा चाहिँ दुध दियो पैसा आउँछ पैसा भएपछि जे चिज भने त्यसैमा सहज हुँदो रहेछ भन्ने कुरा चाहिँ बुझ्नुभएको छ हाम्रो महिला दिदीबहिनीहरूले पनि त्यही भएर हामी पनि लगाइरहेका छौँ हामी साथसाथै वडा पालिका सम्पूर्णले अहिले हामी चाहिँ अब त्यो सुरुमा खोल्दा त हामीलाई त कत्रो कत्रो पाहाडै जस्तो भयो हामीलाई केही अझै पनि अब पढ्न त पढियो प्लस टुटा गरे हो तर त्यस्तो ऊ छैन कि अब के पढ्यो पढ्यो भने जस्तो अहिले नयाँ युग नयाँ जमाना आए अनुसारले गर्दाखेरि अलिक गाह्रै हुन्छ अनि सानो चिज पनि हामी अब पालिकाको सरहरू वडाहरू सबैजनाको मातहतमा सहयोग साथमै मात्रै हाम्रो सहकारी चलिरहेकै छ सिक्दैछौँ हामी पनि त्यसको साथसाथै जाँदैछौँ सहयोग छ हामीलाई
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट स्थलगत बहस कार्यक्रम सुन्दै हुनुहुन्छ यो कार्यक्रम स्थलगत रूपमै गएर हामी सञ्चालन गर्ने गर्छौँ यसै क्रममा दोलखा जिल्लाको मेलुङ गाउँपालिकामा स्थलगत बहस सञ्चालन भइरहेको छ र यो स्थलगत बहस सञ्चालनको रेकर्ड प्रसारण शनिबार बिहान 10 बजेको समाचारपछि अनि पुनः प्रसारण बुधबार राति 9 बजेको समाचारपछि कार्यक्रमको तालिका अनुसार प्रसारण हुनेछ स्थलगत बहसको लागि हामीसँग गाउँपालिका अध्यक्ष हुनुहुन्छ उपाध्यक्ष हुनुहुन्छ त्यस्तै प्रशासकीय अधिकृत हुनुहुन्छ पालिकाका विभिन्न शाखाका प्रतिनिधिहरू हुनुहुन्छ त्यसै गरेर विभिन्न ओडाका अध्यक्ष जनप्रतिनिधि सदस्यहरू हुनुहुन्छ त्यसै गरेर विभिन्न समूहमा रहनुहुने महिला दिदीबहिनीहरू हुनुहुन्छ जो गाउँपालिकाबाट प्रत्यक्ष लाभान्वित भई आफ्नो जीवनस्तर उकासिरहनु भएको छ त्यसै गरेर विभिन्न पेसा व्यवसायमा रहनुभएका व्यक्तित्वहरू पनि हुनुहुन्छ स्थलगत बहसको लागि स्थलगत बहस अन्तर्गत मेलुङ गाउँपालिकामा सञ्चालन भइरहेको बहसको पहिलो भाग हामी यति बेला सुनिरहेका छौँ दोस्रो भाग भने अर्को हप्ता प्रसारण हुनेछ अब फेरि पनि कार्यक्रमलाई अगाडि बढाउँ
दुध डेरी मेलुङ गाउँपालिकाको वडा नम्बर 2 रहेको छ भनिरहँदा दुध डेरी सँगसँगै अन्य के कामहरू भइरहेको छ त वडाध्यक्ष रामकृष्ण भण्डारीज्यूलाई मैले सोध्न चाहेँ
नमस्कार म रामकृष्ण भण्डारी मेलुङ 2 वडाध्यक्ष हामीले गाउँपालिका अध्यक्षज्यूले भनिसक्नुभयो गाउँपालिका 70% हेपर प्रोजेक्ट नेपाल 30% जोइन्ट प्रोजेक्ट हामीले सञ्चालन गरिरहेका छौँ र हेपर प्रोजेक्ट विशेष गरी महिलामुखी भएको कारणले हामीले मन पराएको प्रोजेक्ट हो त्यो त्यसो भएको हुँदा हाम्रो 7 वार्डमा महिलाहरूको समूह छ लगभग एउटा समूहमा 25-30 बेसीमा 35 हाम्रो टोल टोलमा समूह छ र यो समूह मार्फत प्रोजेक्ट मार्फत हामी काम गरिरहेका छौँ र मैले विशेष गरेर 2 को वडा अध्यक्ष भएको नाताले हामीले तीन महिना हामी निर्वाचित भएको तीन महिनामा हामीले वडा समितिमा निर्णय गरेका छौँ। हामी डेरी स्थापना भएको पाँच वर्षभित्र हामी प्रत्येक घर परिवार आमदानी 10,000 पुर्याउँछौँ र 10 वर्षभित्र हामी 20,000 पुर्याउँछौँ भनेर हामीले निर्णय गरेका छौँ। यो सँगसँगै पालिका प्रोजेक्ट मार्फत चाहिँ यो डेरी त हामी पालिका मार्फतै अनुदानमा सञ्चालन गरेका हौँ। हामीले समूह हुँदै गर्दाखेरि हामीले 21 लाख बजेट त छुट्यायौँ पालिका मार्फत डेरी स्थापना गर्नको लागि र हामी कसरी सञ्चालन गर्ने भन्ने हामीसँग बहस चलिरहेका थियौँ र हामीले सल्लाह गऱ्यौँ यही समूहबाट चाहिँ हामी सहकारी बनाऊँ त्यो मार्फत चाहिँ हामी डेरी सञ्चालन गरौँ भन्ने हामी निर्णयमा पुग्यौँ। हामीले दुई नम्बरमा सहकारी स्थापना गऱ्यौँ। यो सहकारी दुई नम्बरको महिला सहकारी दुई नम्बरको मात्रै नभएर यो मेलुङ गाउँपालिकाभरिको हामी दुईबाट उठाउँदै 3, 4, 5, 6, 7 वार्डमा चाहिँ हामी यो महिला सहकारीले चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्छ विशेष कृषिमा। र अघि सहकारीको अध्यक्षले भने जस्तै हामीले 500-550 लिटर दुध सङ्कलन गऱ्यौँ। पालिकाको तर्फबाट हामीले 34 गाई खरिद गरेर अघिल्लो साल खरिद गरेर ल्याइसकेका छौँ र कोही अहिले दौड्ने छन् कोही ब्याउने छन्। अहिले पनि 300 हारिमा दुध छ दैनिक। त्यसो भएको हुँदा हामी गाउँपालिकाले यी चिजहरू गरिरहँदा कृषकहरू पनि त्यत्तिकै चासो हुनुपर्छ, दुइटैको बराबर हुनुपर्छ। हाम्रो चासो र कृषकहरूको चासो मिल्नुपर्छ, मिलेन भनेदेखि त्यो ग्याप हुन्छ। र हामीले यो वर्ष पनि गाई खरिद दाना बनाउने के भन्ने फ्याक्ट्री सहकारी आफैले दाना बनाउने गरी कारखाना स्थापना गर्दैछौँ, हामीसँग बजेट छ। त्यो सँगसँगै हामीले पालिकाको तर्फबाट कच्चा पदार्थ पनि हामी केही किन्छौँ र हामी दुधलाई दुध व्यवसायलाई चाहिँ हामीले स्तरीय रूपमा विस्तार गर्दै जाने पालिकाको लक्ष्य छ, हाम्रो वार्डको पनि त्यही हो। यो सँगसँगै हामीले अघि उपाध्यक्षले कुरा उठाइसक्नु भयो हामी फलफुल खेतीमा लागिरहेका छौँ। हो, एक नम्बर वार्डले 13-14 करोडको सुन्तला बेच्छ, दुई नम्बर वार्डमा आलु र केरा गर्दा 2-3 करोडको बेच्छ, तिन नम्बरमा आलु खेती नै छ सबै र 2-3 करोडै लिन्छ होला सरदर, र चार नम्बरको यो माथिल्लो बेल्ट आलु खेती, तल्लो बेल्ट केरा खेती छ, पाँच नम्बरमा आलु खेती, छ नम्बरमा तरकारी खेती, सात नम्बर अहिले व्यावसायिक रूपमा माछा पालन र कुखुरा लोकल कुखुरा पालन छ। त्यसो भएको हुँदा यी चिजहरूलाई आर्थिक जनताको आर्थिक जीवन स्तर उठाउनको लागि एकैचोटि हुँदो रहन्छ, बिस्तार 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 पिकअप हुँदै जाँदो रहेछ। मैले अघि सम्झनाले भनिसकिन् उनले 7 लाख जतिको अघिल्लो वर्ष खर्च नै बेचिन् होला, यो वर्ष पनि बेर्नाहरू बेचिरहेको छ। त्यो सपोर्ट भनेको हामी गाउँपालिकाको वार्डको प्रोजेक्ट मार्फत पनि हो। यो बिउ हामीले अगरै खोर्सानीको बिउ सन्त सरले लगभग चितलाङबाट ल्याउनु भएको जस्तो लागेको छ, उहाँबाट ल्याउनु भएको छ, त्यही विस्तार हुँदैछ अहिले हाम्रोमा बिरुवा। त्यो सँगसँगै हामी फलफुल खेतीलाई प्रोत्साहन गरिरहेका छौँ र फलफुल दुध अकबरे खोर्सानी गर्दै हामी अरू बालीहरू पनि विस्तार गर्दै जाँदाखेरि हामी मेलुङ गाउँपालिकाका सबै जनताहरूको आर्थिक जीवन स्तर उठाउन सक्छौँ भन्ने हामीलाई लागेको छ। धन्यवाद
हजुर। यसो भनिरहँदाखेरि विशेष गरेर यो पालिकामा कृषि त्यस्तै पशुपालन अनि कृषिमा पनि विशेष तरकारी बाली फलफुल बालीको उर्वर सम्भावना देखियो। अब कृषि भन्ने बित्तिकै अहिलेको यो जलवायु परिवर्तनले गर्दा सिँचाइको पनि आवश्यकता पर्छ। सिँचाइ पानी कसरी लगाउने त? पानी लगाउनको लागि पनि त व्यवस्था गर्नुपर्ने हुन्छ। जस्तो यहाँहरूले व्यावसायिक रूपमा खेती गरिरहँदा कसरी सिँचाइ गर्नुहुन्छ? सिँचाइको लागि पनि पालिकाले केही सहयोग गरेको छ अथवा पालिकाको कुनै कार्यक्रम सञ्चालन भइरहेको छ? यहाँहरूलाई केही थाहा छ भने जानकारी गराइदिन सक्नुहुन्छ।
रामेश्वर अधिकारी, मेलुङ गाउँपालिका वार्ड नम्बर 4 कार्यभार अध्यक्ष। किन भनेदेखि अब हाम्रो गाउँपालिकाले जति पनि साथ र सहयोग गरेर अगाडि बढाउनु भएको छ त्यसमा उहाँहरूलाई अति नै धन्यवाद। एउटा संस्था थियो हेफर भन्ने, त्यसले चाहिँ हाम्रै दिदीबहिनीहरू दाजुभाइहरूले नि गर्नलाई अलिकति हिचकिचाएर मेरो वडामा चाहिँ अलिक कम गर्नुभयो। अनि एउटा गाउँपालिका अध्यक्ष उपाध्यक्ष मिलेर एउटा फ्रन्सेट भन्ने संस्था ल्याउनु भएको छ, त्यसले चाहिँ अत्याधिकै राम्रो गर्यो। तर साबिक हाम्रो 2, 3, 4 चाहिँ छुटेछ, त्यसले गर्दा हामी पछुताउनु पर्छ। त्यसले चाहिँ के दिँदो रहेछ भनेदेखि ड्रम चाहिने ड्रम, पाइप चाहिने पाइप, हजारी चाहिने ठाउँमा हजारी, सम्पूर्ण किसानको हितको लागि काम गर्नको लागि चाहिने सामग्री सम्पूर्ण दिँदो रहेछ। त्यो छुटेर चाहिँ अलिकति चित्त दुखाइ छ। साबिक 2-3-4 मेलुङ गाउँपालिका वार्ड नम्बर 4 चाहिँ फेरि त्यो अरू वडा होइन फेरि। अनि योभन्दा अगाडि उहाँहरूले प्रोत्साहन दिएर सबै कुरो गराएको छ, तर हाम्रो भेटभु 4 चाहिँ माथिर लेखा चाहिँ आलु खेती प्रशस्त हुन्छ, तर यसपालि चाहिँ मजाले रोग लागेर नष्ट भएको छ। अनि अरू कामको लागि चाहिँ सकेको ठाउँमा भेटेको ठाउँमा अलिकति टाठाबाठाले सबै कुरो राम्रैसँग गरेर लानुहुन्छ। किसानको हितको लागि गाउँपालिकाले अगाडि नै बढाएको छ। अब सिँचाइ गर्नको लागि त कतिपय ठाउँमा कुलो छ, कुलो खन्नलाई वडाले नै पैसा हालिदिएको हुन्छ, गाउँपालिकाले नै हालिदिया हुन्छ, वडाले नहाले ठाउँ गाउँपालिका हालिदिया हुन्छ। त्यो कुलो राम्रोसँग व्यवस्थित गरेर खनेको हुँदैन। सिँचाइ भएन भने एकचोटि बनाएको कुलोले त कमसेकम 4-5 वर्ष थ्याओस्, 6 महिना नि थ्याक्दैन। त्यसलाई चाहिँ अलिकति मध्यनजर लगाएर गाउँपालिकाले र प्राविधिकले अलिकति टाइट गर्नु पऱ्यो। 7 नि गरेकै छ, 4 पनि तल्लो इलाकामा केरा खेती, माथिल्लोमा आलु, नस्पाती, सबै स्याउ, यहाँको अवस्था अनुसार सबै फल्छ फुल्छ। अनि सबभन्दा अन्तिममा खाने बेलामा चाहिँ एउटा जङ्गली जनावरले नष्ट पार्छ। अब के गर्नु, गरेर 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 रित्तो यो चाहिँ निराकरण हुँदैन। यो बाँदर भन्ने जन्तुलाई चाहिँ जोगायो जोगायो एकै घन्टामा नष्ट पार्छ। अब 3 महिना लगाएर उत्पादन बनाएको हुन्छ, अहिले अब गहुँको सिजन हुन्छ, गहुँ जोगायो जोगायो एकै दिन आएर 1 घन्टामा नष्ट पारिदिन्छ। भोलि पर्सि मकै लगायो, मकै भाँदा मात्रै सिद्धिदिन्छ। यसलाई पनि हजुरहरू मार्फत सम्बन्धित निकाय पुगेर त्यसलाई पनि निराकरण गर्नुहोस्। मेरो भन्नु यति छ, धन्यवाद।
उहाँले जसरी यो कृषिकै कुरा गर्नुभयो, यो बाँदरको व्यवस्थापन भनेको यो अहिले राष्ट्रिय समस्या जस्तै भएको छ कृषिको लागि। यो त संसदमै उठेको पनि यहाँहरूलाई नि थाहा छँदैछ, कति सांसदहरूले बाँदर व्यवस्थापन कसरी गर्ने भनेर भनिरहनु हुन्छ। नयाँ सरकारले पक्कै पनि बाँदर व्यवस्थापनको लागि केही न केही राष्ट्रिय कदम नै चाल्ला भन्ने हाम्रो अपेक्षा हो। अब यसो भनिरहँदा यहाँ अहिले स्थलगत बसमा हामीसँग अब कार्यवाहक वडाध्यक्षज्यूहरू, त्यसै गरेर कार्यपालिका सदस्यज्यूहरू, शाखा प्रमुखहरू, त्यसै गरेर स्थानीय पत्रकार शिव भुजेल पनि हामीसँगै हुनुहुन्छ। अहिले म विशेष गरेर स्थानीय पत्रकार उहाँले लेखिरहँदा, उहाँले अनुगमनको पाठबाट हेरिरहँदाखेरि के पाउनुहुन्छ गाउँपालिकामा? जसरी सिँचाइको कुरा पनि आयो, कृषिको सम्भावनाको कुरा आयो, केही व्यवस्थापनका कुराहरू पनि आए, यहाँको तर्फबाट गाउँपालिकाले गरेका कामहरू र गाउँपालिकाले गर्न सक्ने सुधारहरू के हुन सक्लान्?
सर्वप्रथम त यो सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालद्वारा स्थलगत बहस हाम्रो मेलुङ गाउँपालिकामा आयोजन गरिदिनु भएकोमा म रेडियो नेपालप्रति हार्दिक आभार प्रकट गर्दछु। र यहाँको प्रश्न, म स्थानीय पत्रकारको हैसियतले हेर्दाखेरि मेलुङ गाउँपालिकाले पछिल्लो अवस्थामा आउँदाखेरि कृषि लगायत जनताका हरेक आर्थिक आय आर्जनमा ठुलो योगदान दिँदै आएको छ। हुनसक्छ सयमा सैनिक पुरा त काहीँ पनि हुँदैन, तर पनि पालिकाको सहयोग गर्दाखेरि यथेष्ट सहयोग देखिन्छ। पालिकाले चाहिँ एफर प्रोजेक्ट नेपाल, त्यस्तै खाद्य तथा पोषण सुधार एउटा आयोजना भनिन्छ, त्यो आयोजना सहकार्य गरेर धेरैवटा कृषिका कार्यक्रमहरू आयोजना गरेको छ, कृषि कार्यक्रमहरू लागू गरेको छ। पशुपालनदेखि लिएर त्यस्तै फलफुल खेतीदेखि लिएर तरकारी पालीदेखि लिएर थुप्रै कुराहरूमा चाहिँ पालिकाको साथ सहयोग रहेको मैले पाएको छु। र यतिले मात्र अझै पुग्दैन, म मेरो घर पौटी यस पालिका वडामा एकमा पर्छ। हाम्रो पालिकामा लगभग वार्षिक रूपमा सुन्तला मात्रै 13-14 वटा फल्छ। अघि भर्खर हाम्रो पाचिमिटी भनिसक्नु भएको छ। त्यस्तै त्यो मात्रै नभएर मेरो पालिका वडामा एकमा नै एउटा गोलभेडा खेती वा हाइब्रिड खेती गर्नुहुन्छ। त्यहाँ किसानहरूले वार्षिक 10-12 करोडको चाहिँ बिउ उत्पादन गर्नुहुन्छ। त्यसै गरी गोलभेडाको दाना बिक्री वितरण गर्नुहुन्छ। अनि यस्तै अन्य केरा, एउटा मेरो गाउँमा एकजना छिमेकी भाइ हुनुहुन्छ रामप्रसाद पाठक भन्ने, उहाँले वार्षिक 5 लाख रुपियाँको केरा उत्पादन गरेर बेच्नुहुन्छ। र यो बजारको कुरा आउँदाखेरि बजारको जति पनि छ मात्र उत्पादन गर्नु पऱ्यो, उत्पादन राम्रो हुनु पऱ्यो, क्वालिटी हुनु, गुणस्तरीय हुनु पऱ्यो। गुणस्तरीय उत्पादन भयो भनेदेखि जति पनि बजार पाइन्छ। मात्रै हामी किसानहरूले के गर्नु पऱ्यो भने किसानले आफूले उत्पादन गरेका कुराहरू जुन छ नि, हामीले गरेका फलफुलहरू भयो, तरकारीहरू भयो, ती कुरा गुणस्तरीय हुनु पऱ्यो होइन, सबैले त्यसलाई चाहिँ मनपर्ने खालको हुनु पऱ्यो। त्यति भयो भनेदेखि किसानको आम्दानी घर घरमै छ। तर यति हुँदा हुँदै पनि पालिकाले गरेको सहयोग उल्लेखनीय छ। र अझै पनि पालिकाले, म के भन्छु भने मेरो वडामा वार्षिक 13 करोड सुन्तला फल्छ। त्यहाँ एउटा कोल्ड स्टोर भइदियो भने त्यति जुन बेला सुन्तला फल्छ त्यो सुन्तला हामीले बिक्री गर्दाखेरि हामी कहाँ बगैँचामा आएर व्यापारीहरूले किलोको 50-55 रुपियाँ 60 रुपियाँसम्म हाल्नुहुन्छ। त्यही सुन्तला अहिले कोल्ड स्टोरमा स्टोर गरेर राखेर हिजोआज बजारमा लाग्ने भनेदेखि किलोको 3-4 सयसम्म बिक्री हुन्थ्यो। र यसले गर्दा मैले पालिकालाई के अनुरोध गर्न चाहेँ भने पौटीमा उत्पादन सुन्तलाको लागि एउटा पालिकाबाट सम्भव हुन्छ, पालिकाबाट हुँदैन भने मातृ निकाय जहाँ हुन्छ त्यहाँबाट पहल गरेर एउटा कोल्ड स्टोर निर्माण गरिदिनु भयो भनेदेखि पौटीको लागि त्यहाँ किसानको लागि अत्यन्तै आम्दानीको बाटो एकदम धेरै डबल त्यो बढी हुने मैले देखेको छु। यस्तै गरी त्यहाँ उत्पादन हुने कुराहरू र यो पालिकामा भएका जुन छन् आलु उत्पादन छन् होइन, विभिन्न खालको फलफुल उत्पादन भइरहेको छ, दुध उत्पादन भइरहेको छ, त्यो दुध उत्पादन पनि त्यो हामीले अरूलाई दिनुभन्दा पनि यहीँ त्यहाँका दुधबाट बन्ने छ नि, दुध पदार्थबाट बन्ने कुराहरूलाई यही उत्पादन गरेर जस्तै खुवा बन्न सक्छ हामी कहाँ चिज बनाउन सकेला, हामीले छुट्टी बनाउन सक्छौँ हामी छैन, ती कुराहरू यहीँ उत्पादन गरेर बजारी गर्ने भने र मेलुङ गाउँपालिकालाई नामबाट ब्रान्डिङ गर्न सक्यो भने यो चाहिँ जब मेलुङको सुन्तला हो, यो मेलुङको खुवा हो, यो मेलुङको खुर्सानी हो भनेर अघि सुन्तला पनि भन्नुभएको थियो, यसैले ब्रान्डिङ गर्न सक्यो भने एउटा मेलुङको पहिचान पनि भयो र मेलुङ समग्र मेलुङमा विश्वभरि नै अथवा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मेलुङलाई चिन्न सक्ने एउटा बाटो पनि बन्यो। र अर्को कुरा, मेलुङका मराईका सबै आम जनताहरूको आम कृषकहरूको आय आम्दानी पनि वृद्धि हुनसक्छ। र मैले समग्रमा मैले यहाँबाट स्थानीय रूपमा कलम चलाइरहँदाखेरि मैले मेलुङमा गरेका धेरै कार्यक्रमहरू छन्, मेलुङ पालिकाले जुन हाम्रो अध्यक्ष उपाध्यक्ष आफै खट्नुभयो, लाग्नु भएको छ, उडा चाहिँ लाग्नु भएको छ, सबैले आफ्नो ठाउँबाट उल्लेखनीय रूपमा सहयोग गरिरहनु भएको छ। त्यो सहयोगलाई किसानले पनि यो सहयोग मेरो लागि गरेको भनेर बुझिदिनु पऱ्यो। पालिकाले उहाँले बाटो देखाइदिने हो, उहाँले अनुदानको व्यवस्था गरिदिने हो, तर त्यो किसानहरू जुन हामी जसले गर्छौँ नि, हामीले सिँचाइ कुरा गरिरहेको छौँ, हामी कुलो बनाउँछौँ, त्यो कुलो बनाउँदाखेरि त्यहाँको उपाध्यक्ष तिनीहरूले यो कुलो मैले बनाएको हुँ, यो कुलो मलाई चाहिन्छ भनेर बनाउनु पऱ्यो, यो अर्काले बनाएको होइन भनेर ठान्नु पऱ्यो। र कतिपयले अवस्थामा विकास निर्माण काम के भइरहेको छ भने हामी गर्छौँ गर्नु चाहिँ, तर त्यो मेरो लागि भने गर्दैनौँ हामी, यो हामी अर्कालाई भने गरिदिन्छौँ, त्यसले गर्दाखेरि भएका आयोजना पनि कतिपय बिग्रेका पनि छन्, कति सुधार अनुभव पनि छन्, त्यसले गर्दाखेरि त्यो पालिकाले पनि यसमा चाहिँ अलिक कडा खालको अनुगमन गरिदिनुपर्छ। र भएका विकास निर्माण काम गर्नु पनि स्थानीय तवरमा भएका जुन विकास हुन्छ नि, सिँचाइ लगायत, खानेपानी लगायत, सबै कुराहरू छन्, यी कुराहरूमा पालिकाले के गर्नु पऱ्यो भने अलिक राम्रो अनुगमन गरेर जहाँ कुलोको आउने ठाउँमा खोला नाला छन् त्यहाँ सिँचाइको कुलाकै व्यवस्था गर्नु पऱ्यो, र भएन भने पनि जहाँ छ नि अब थोरै थोपा सिँचाइबाट एउटा ड्रम राखेर भए पनि सानो पाइपको व्यवस्था गरेर भए पनि होइन हामीले सिँचाइ व्यवस्था गर्न सक्यौँ भने अझ यो मेलुङ गाउँपालिकालाई उर्वर भूमि बनाउन सकिन्छ र यहाँ भएको उत्पादनहरूलाई बजारीकरण गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हामीले पुर्याउन सक्यौँ भनेदेखि एउटा मेलुङको पहिचान पनि हुन्छ, मेलुङको पहिचान हुनु भनेकै मेलुङको समृद्धि हुनु भनेकै एउटा आम जनताहरूको समृद्धि हो भन्ने लाग्छ। धन्यवाद।
उहाँले सम्भावनाका कुराहरू गर्नुभयो, सँगै यो प्राविधिक पक्षको अपेक्षा गर्नुभयो कि कोल्ड स्टोर भयो भने साँच्चै यहाँको उत्पादनलाई लामो समयसँग भण्डारण पनि गर्न सकिने भयो र बिक्री वितरणको लागि त्यो ठाउँसम्म पनि पुर्याउन सकिने भन्नुभयो, के यो सम्भावना छ आगामी दिनमा कोल्ड स्टोर राख्न? अध्यक्षज्यूबाट जवाब चाहिँ।
धन्यवाद। विशेष त धेरै सान्दर्भिक कुराहरू उठेका छन् र पालिकाले पनि जनताकै चाहनालाई मध्यनजर गर्दै कार्यक्रमहरू सञ्चालन गर्दै आएको छौँ हामीले। विशेष त यहाँ अहिले दुई तिनवटा कुरा थप उठेको छ, अहिले पालिकाले सम्पादन गरेको कामहरू र पालिकाले फेरि गर्नुपर्ने कार्यक्रमहरू कामहरूको सन्दर्भमै हामी छौँ आज। कोल्ड स्टोरको सन्दर्भमा मैले योभन्दा अघिल्लो लगातार हामी आइसकेपछि पहल गरेका छौँ तर अहिलेसम्म सफल हुन सकेको छैन। यो वर्ष पनि हामीले कोल्ड स्टोर लेखे, प्रदेश सरकारले सङ्घीय सरकारमा लेखेर पठाएछौँ। र अर्को कुरा, गत वर्ष अलि समय पुगेन, यो वर्ष चाहिँ भारतीय राजदूतवास मार्फत भारतीय सरकारलाई करिब 20 करोडको अनुदान दिने गर्छन् उहाँहरूले यो पहाडी जिल्लाहरूमा, त्यतातिर जानुपर्ला भन्ने कुरो छ। त्यसको लागि चाहिँ हामीले जग प्राप्ति गर्नुपर्छ, करिब करिब 10 रुपियाँभन्दा बढी जग प्राप्ति गर्नुपर्छ। त्यो सन्दर्भमा पनि मैले वडाज्यूसँग त्यहाँ छलफल गरेका छौँ। त्यसो भयो भने जग प्राप्ति भयो भने त्यसलाई हामी अगाडि बढाउन सक्छौँ। यसले पक्कै पनि त्यहाँको सुन्तलालाई बेमौसमी अर्थात् चाहिँ त्यो सिजनभन्दा अरू बेलामा पनि प्रयोग गर्न सकिन्छ र त्यसमा किसानहरूको आय आर्जन बढ्छ भन्ने कुरा यसले पक्कै पनि फाइदा लिनेछ। र अन्य कुराहरू पनि छ, पौडीमा सँगसँगै धेरै कुराहरू छन्, खुवाहरू छन्, सबै छन्, दुई नम्बरमा केराहरू छन्, यी सबै कुराहरू छन्। तर जति पनि उत्पादनहरू छ यो उत्पादनहरूलाई स्थानीय रूपमै हामीले त्यसलाई ग्रेडिङ गर्न अहिले त्यति धेरै सम्भव छैन, किनकि त्यसलाई जुन ग्रेडिङ गरेर अथवा त्यसको जुन लेबलिङ गर्न सकेको भए अझ राम्रो हुन्थ्यो भन्ने कुराहरू। आलु धेरै करिब 16 करोडभन्दा बढीको आलु 3 नम्बरबाट निकास हुन्छ, उता जान्छन्, त्यो बाहिर निर्यात हुन्छ, 3, 4, 5 विशेष त 3 नम्बर धेरै। त्यसपछि सुन्तलाको कुराहरू भयो, अन्य कुराहरू धेरै कुराहरू छन्, तर यसलाई चाहिँ हामी क्रमशः प्राथमिकताको आधारमा गर्दै जाने कुराहरू हामीसँग अर्को नेपाल सरकार अन्तर्गतै आयोजना एउटा छ, वर्ल्ड ब्याङ्कको फान्सेप खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम, त्यो मार्फत पनि कार्यक्रमहरू सञ्चालनमा छ, धेरै कार्यक्रमहरू छन्, धेरै चाहिँ नि आज यहाँ हाम्रो लाभग्राहीहरू र त्यो कार्यक्रममा समावेश दिदीबहिनीहरू यहाँ हुनुहुन्छ अथवा किसानहरू हुनुहुन्छ त्यो सन्दर्भमा। र हेफरसँगको साझेदारी कार्यक्रमहरू पनि त्यस्तै छ, हामीले सबै वडाहरूमा सञ्चालन ल्याएछौँ त्यसलाई। त्यसैसँग सबै कुरा, अर्को कुरा के हो भने स्थानीय सरकारले मात्रै सबै कुरा अहिले नै सबै कुरा गर्न सम्भव छैन, किनकि हामीसँग भएको सीमित स्रोत साधन र विशेष त सङ्घीय सरकारबाट पनि अनुदान, त्यसको लागि हामीले पालिका भवन पनि खर्च गरिराख्नु पर्नेछ, पालिकाको प्रशासनिक भवन पनि बन्दैछ, वडा कार्यालयहरू पनि क्रमशः बन्दै गर्दा एउटा एउटा कार्यालय बन्न बाँकी छ र त्यसको पनि इभेडिङ भइसकेछ। यो सन्दर्भमा हामीले सबै कुरालाई विशेष त विकास निर्माणलाई समदूरीमा समान तरिकाले अगाडि बढाउनुपर्छ। हामीले एउटा मात्रै पाटोलाई प्राथमिकतामा राख्यो अथवा सडकले मात्रै प्राथमिकतामा राख्न थाल्यो अथवा एउटा मात्रै पाटोले प्राथमिकतामा राख र भौतिक निर्माणहरू भइराख्दाखेरि हामीले मानवीय विकासलाई पनि ध्यान दिएन भने चेतना स्तरलाई पनि माथि ल्याउनका लागि ध्यान दिएन भने र सैकडौँदेखि पछाडि पर्दै आएका समुदायले पनि हामीले ध्यान दिएन भने विशेष त दलित महिला अपाङ्गत भएको व्यक्तिहरू यिनीहरूले पनि ध्यान दिएन भने राज्य एकाङ्की हुन्छ। त्यसैले हामीले सबै क्षेत्रलाई सबै पाटोलाई सँगसँगै ल्याइरहेछौँ। त्यसको कतिपय नतिजाहरू अहिले देखिन थालेको छ भने कतिपय नतिजाहरू देखिन अझै टाइम लाग्न सक्छन् अथवा हाम्रो कार्यकालभन्दा पछाडि पनि त्यो नतिजाहरू आउन सक्छन्। त्यो सन्दर्भमा हामीले ब्रान्डिङ गर्ने कुराहरू भयो, लेबलिङ गर्ने कुराहरू, प्रचार प्रसार गर्ने कुराहरू त्यसलाई क्रमशः गर्दै जानेछौँ र यो सुझावको लागि मलाई शिवाजी हाम्रो स्थानीय पत्रकार हुनुहुन्छ अथवा उहाँ पत्रकार जिल्लाकै पत्रकार हुनुहुन्छ, विशेष त यहाँ स्थानीय रूपमा लेख्नुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद छ। र अन्य कुराहरू सडकको सन्दर्भमा पनि अहिले बागमती प्रदेश सरकारले मेलुङको मोडे मेलुङ सित्तरी सडक अन्तर्गत सित्तरी मेलुङ बुत्तुजो खण्डमा 9 करोड पहिले विनियोजन भएकोमा अहिले करिब 36 करोडको बहुवर्षीय भएको छ, 7 किलोमिटर कालपत्रे हुन्छ। गत आर्थिक वर्षमा प्रदेश सरकारकै बजेटबाट हामीले सैलुङको वार्ड नम्बर 8 भैँसीबाट मेलुङको वार्ड नम्बर 3 को ढाडीगलसम्म 3 किलोमिटर 16 करोड काम भइरहेछ। अर्को आरसिआइपी मार्फत एडिबी एसियाली विकास ब्याङ्कको अनुदानमा सिम्टे नयपुल सिम्टे सडक पनि कालपत्रे हुँदैछौँ, जुन जहाँ आज हामी त्यतैबाट यहाँ आउनु भएको छ। र विशेष त सङ्घीय सरकारको ठुलो अनुदान हाम्रो पालिकामा छैन, हामी बजेट माग गरेर पठाउँछौँ तर सङ्घीय सरकारले पनि हामीलाई समान तरिकाले यो बजेटहरू उपलब्ध गरायो भने हाम्रो आयोजनहरू अगाडि बढ्छन्। सुझावको लागि सबैले धन्यवाद छ र फेरि यहाँहरूको थप सुझाव आउनेछ भन्ने आशासम्ममा छु। धन्यवाद।
हजुर, आजलाई भने मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहस कार्यक्रमको यो पहिलो भागलाई हामी टुङ्ग्याउँदैछौँ। पहिलो भागमा हामीले विशेष गरी कृषिका कुरा, व्यावसायिक कृषिका कुरा, यसबाट भएको आत्मनिर्भरता, त्यस्तै महिला दिदीबहिनीहरूमा भएको परिवर्तन, सशक्तिकरणका कुरालाई विशेष जोड दिने प्रयास गर्यौँ। अर्को हप्ताको बाँकी भाग दोस्रो भागमा भने मेलुङ गाउँपालिकाभित्रको शिक्षाका कुरा, स्वास्थ्यका कुरा र अन्य योजना कार्यक्रमहरूका कुराहरू समेट्ने प्रयास गर्नेछौँ। आजको यो बहसमा सहभागी हुने मेलुङ गाउँपालिकाका स्थानीय त्यस्तै जनप्रतिनिधिज्यू त्यस्तै विभिन्न पेसा व्यवसाय अँगालेर बस्नुभएका सबैलाई हार्दिक आभार व्यक्त गर्दछौँ। अर्को हप्ता मेलुङ गाउँपालिकाकै बहस सुन्न सक्नुहुनेछ। त्यो बहसमा शिक्षा, स्वास्थ्य त्यस्तै विशेष समूहलाई गरिएको संरक्षण लगायत गाउँपालिकाका योजना र कार्यक्रमहरूको बारेमा हामी बुझ्ने प्रयास गर्नेछौँ। यो पहिलो भाग टुङ्ग्याउँदै सहकर्मी रिता तिमिल सिन्हा र म मनुका कुँवर बिदा हुँदैछौँ। अर्को हप्ताको शनिबार बिहान 10 बजेको समाचारपछि र पुनः प्रसारणमा बुधबार राति 9 बजेको समाचारपछि स्थलगत बहस सुन्न नबिर्सनुहोला भन्दै यो पहिलो भागबाट बिदा हुन्छौँ। नमस्कार।